وسلاما على عباده الذين اصطفى ما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا انفقوا مما رزقناكم من قبل ان ياتي يوم لا بيع فيه ولا خله ولا شفاعه والكافرون هم الظالمون صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم آج کی سیٹنگ میں زکوٰۃ کے متعلق ڈسکشن کرنی ہے کہ زکوٰۃ کے کیا مسائل ہیں، کیسے کیلکولیٹ کی جاتی ہے، کس کو دی جاتی ہے، کیسے دی جاتی ہے، اس کے متعلق گفتگو چلے گی۔ زکوٰۃ کی اہمیت کیا ہے؟ تو اتنا ہی کافی ہے کہ اللہ تعالیٰ نے قرآن میں جہاں نماز کا ذکر کیا، ساتھ زکوٰۃ کا بھی تذکرہ کیا۔ جس طرح نماز کی ایک سگنیفیکنٹ امپورٹنس ہے اسلام کے اندر، اسی طرح زکوٰۃ کی بھی اہمیت ہے، امپورٹنس ہے۔ اور نماز جسم کا حق ہوتا ہے، یعنی کہ اللہ تعالیٰ نے جسم دیا اس کا شکرانہ ہے۔ اسی طرح اللہ تعالیٰ نے دوسری چیز مال اہم دی ہے، اس کا جو انسان شکر ادا کرتا ہے وہ زکوٰۃ، اس کی ایک صورت ہے۔ تو زکوٰۃ کب دی جاتی ہے؟ پہلی چیز تو ذہن میں رہے کہ جو شخص زکوٰۃ دیتا ہے اس کے لیے مسلمان اور بالغ ہونا ضروری ہے۔ مسلمان اور بالغ، یہ بھی کئی کوشچن کو آنسر کر دے گی۔ مسلمان اور بالغ میں مرد بھی شامل ہے، عورت بھی شامل ہے، کمانے والا بھی شامل ہے، نہ کمانے والا بھی شامل ہے۔ مطلب یہ کہ جو بالغ ہے، وہ بالغ 13 سال پہ ہو گیا، 14 سال میں ہو گیا، 15 سال میں ہو گیا، 16 سال میں ہو گیا، کبھی بھی ہو سکتا ہے، اس کے جو بلوغت کے سائنز آتے ہیں، تو اس کو یہ سب کچھ کرنا ہے جو آگے ذکر ہو رہا ہے۔ یعنی اسے کنسیڈر کرنا ہے اپنے آپ کو کہ مجھے زکوٰۃ دینی ہے کہ نہیں۔ جیسے نماز فرض ہوتی ہے، ساتھ ہی زکوٰۃ بھی اسے سوچنا چاہیے کہ مجھ پہ ایسا تو نہیں فرض ہو گئی ہے۔ تو مسلمان اور بالغ شخص کیا کرے گا؟ وہ یہ کرے گا کہ اب کچھ کیلکولیشن اس نے کرنی ہے۔ اس کو میں بریفلی پہلے ذکر کر دیتا ہوں کہ کیا کیلکولیشن کرنی ہے، لیکن یہ بھی ذہن میں رہے کہ یہ ہر چیز کو کور نہیں کرے گی شروع میں جو بیان کر رہا ہوں، بلکہ یہ بعض چیزیں کور کرے گی، بعض نہیں کرے گی۔ کیسے سلیکٹ کیا ان کو، جو میں آگے ذکر کروں گا، وہ فریکوینٹلی آسکڈ کوئسچنز کے تھرو، یعنی جو زیادہ پوچھے جاتے ہیں عام لوگوں کے، جو زیادہ پوچھتے ہیں ان کو میں نے یہاں تذکرہ کیا ہے۔ پھر اسپیسیفک جو ہوتے ہیں، جیسے ایک کسان ہے اس نے کیسے زکوٰۃ کیلکولیٹ کرنی ہے، یا اور لوگ جو ہوتے ہیں شعبے سے تعلق رکھتے ہیں، زمین ہوتی ہے پیداوار پیدا کرنے والی، زرعی زمین ہوتی ہے، وہ اس ڈسکشن میں نہیں آئیں گے، کیونکہ عام طور پہ شہر میں رہنے والے لوگوں کو اس سے واسطہ کم پڑتا ہے۔ تو تین کیسز ہیں، کیا کیس ون کیا ہے، مطلب کہ ایک کیا سینریو ہو سکتا ہے جو فریکوینٹلی اپلائی ہو جاتا ہے، میجورٹی پیپل میں اپلائی ہو جائے گا، وہ یہ ہے کہ جب وہ بالغ ہے، مسلمان ہے، بے شک اس کی عمر 13 سال، 14 سال، 15 سال، 16 سال، مرد ہے، عورت جو بھی ہے، وہ یہ دیکھے گا کہ میرے پاس سونا پڑا ہے کہ نہیں پڑا۔ اگر سونا پڑا ہے تو اس کا مارکیٹ ریٹ کیا ہے آج کل پیور سونے کا؟ ایک ہوتا کوٹ ملا، اس کی بات نہیں، پیور سونے کا مارکیٹ ریٹ کیا ہے اور کتنا سونا ہے، تو وہ اس کی کیلکولیشن کر لے کاغذ کے اوپر کہ میرے پاس اتنا سونا ہے اور مارکیٹ ریٹ یہ جا رہا ہے، مارکیٹ ریٹ خریدنے والا نہیں، جو آج کل مارکیٹ ریٹ ہے وہ یہ جا رہا ہے پیور سونے کا، تو اس کے اتنے پیسے ہو گئے۔ پھر دیکھیں چاندی پڑی ہے کسی بھی فارم میں میرے پاس کہ نہیں، وہ زیور ہو سکتا ہے، وہ کپڑوں میں کوئی چاندی لگی ہو سکتی ہے، وہ برتن پڑے ہو سکتے ہیں، چاندی کا کوئی بھی فارم پڑی ہے اس کی ملکیت میں، اس کے اندر، تو اس کو یہ کیلکولیٹ کرنا ہے۔ اچھا، یہاں فریکوینٹلی ورڈ یوز ہوگا ملکیت ہوگا، ملکیت کہتے ہیں اونرشپ، کہ میں اس کا مالک ہوں۔ جیسے گھر میں اکثر چیزوں کا مالک اس کا مرد ہوتا ہے، یعنی کہ جو بچوں کا فادر یا وائف کا ہسبینڈ ہوتا ہے، اکثر عام طور پہ وہ ہوتا ہے، لیکن یہ پتہ ہونا چاہیے کسی چیز کا مالک کون ہے۔ تو ملکیت کا ورڈ کا مطلب ہے میری اونرشپ میں گھر میں پڑی ہے، کہیں پہ بھی پڑی ہے، لیکن میں اس کو اونر ہوں۔ تو چاندی کا مارکیٹ ریٹ دیکھ لے، تو سونے کا لکھ لے کتنا سونا ہے، اس کا مارکیٹ ریٹ کیا ہے، پھر دیکھ لے کہ چاندی کتنی پڑی ہے، اس کا مارکیٹ ریٹ کیا ہے، پھر دیکھیں کہ گھر میں کتنی رقم پڑی ہے، گھر سے مراد ہے گھر میں پڑی ہو، جیل میں پڑی ہو، اس کے پاس کتنی رقم ہے کیش، फिर देख ले कि बैंक में कितनी है, कितने भी अमाउंट पड़ी है वो लिख ले, तो ये सब प्लस करता जाए। फिर देखे कि कोई ऐसी चीज तो नहीं ली जो लेते हुए ये सोचा था इसको आगे बेच दूंगा, मिसाल के तौर पे कुछ भी हो सकता है, घर का सामान कुछ हो, या कोई बिजनेसमैन है तो कोई बिजनेस के लिए कोई चीज खरीदा है, लेते हुए उसकी नीयत ही आगे बेचेगा। इसमें जमीन भी शामिल है, किसी ने सोचा जमीन लेते हुए कि इसको आगे बेच दूंगा तो वो भी इसमें शामिल है, प्लॉट भी शामिल है, घर भी शामिल है, जो खरीदने जो बेचने की नीयत से लिया गया था वो उसे प्लस कर ले। तो अभी तक मैंने 5 चीजें बता दी, सोना, चांदी, घर की रकम, बैंक की रकम और बेचने वाली चीजें। छठी चीज ये देखे कि किसी बिजनेस में तो नहीं उसने इन्वेस्ट किया हुआ, मुजारबत इसे कहते हैं कि इंसान इन्वेस्ट कर देता है कि ये बिजनेस में मैं लगा रहा हूं, यानी कि 50-50 होता है, 50% एक बंदा इन्वेस्ट करता है और 50% किसी और को होता है जो मेहनत करता है। तो जो 50% इन्वेस्ट कर रहा है वो भी, यानी जो मुजारबत कर रहा है वो भी काउंट करे कि उसमें यानी प्लस कर ले उसकी कितनी अमाउंट है। फिर इसी तरह लोग कमेटी डालते हैं कि पैसे देते रहते हैं 10-12-15 लोग, और फिर जब इकट्ठी हो जाती है फिर वो बारी बारी मंथली किसी न किसी के नाम पे वो निकलती रहती है, तो जितनी रकम कमेटी में दी है वो भी काउंट करे, वो भी प्लस कर ले। अगर वो हो सकता है 5 महीने उसने कमेटी की रकम दे दी हो वो दे दे। अब ये उस वक्त में जब भी कमेटी नहीं निकली उसकी, निकलनी है, तो तब वो कमेटी में दी गई रकम भी प्लस कर ले। अच्छा, फिर आगे प्लस करे जो इंश्योरेंस या तकाफिल में उसने रकम जमा कराई हुई है, जो भी गाड़ी की इंश्योरेंस, घर की इंश्योरेंस, जो भी इंश्योरेंस कराई हुई है, लाइफ इंश्योरेंस कराई है या तकाफुल, वो क्योंकि तकाफुल इस्लामिक इक्विवेलेंट है इंश्योरेंस का, इस इंश्योरेंस या तकाफुल में जो रकम दी है वो प्लस कर ले। फिर उसके बाद कोई उसने बॉन्ड्स खरीदे हैं वो भी प्लस कर ले। इसी तरह अगर उसने किसी के शेयर्स लिए हैं किसी कंपनी के, उसकी तफसीलात मैं आगे बताऊंगा, तो शेयर्स भी इसमें ऐड कर ले। और फिर अगली चीज ये ऐड कर ले कि जो कर्ज दूसरों को दिया हुआ है, यानी कि किसी ने कभी कर्ज मांगा, मैंने उसे पैसे दे दिए, तो वो भी अपनी कैलकुलेशन में शामिल कर ले, उसकी भी डिटेल्स मैं आगे बता दूं। फिर अगर किसी चीज को खरीदते हुए एडवांस रकम दी है कि एडवांस में दे रहा हूं और चीज अभी आनी है, तो वो भी काउंट करे इस चीज में। फिर अगली चीज ये है कि कोई सेविंग सर्टिफिकेट लिया है तो सेविंग सर्टिफिकेट वो भी इसमें प्लस करे। इसी तरह जो प्रोविडेंट फंड होता है मुलाजमीन का, तो अगर वो मिल चुका है या कई बार होता है प्रोविडेंट फंड किसी और अदारे या कंपनी में लगा दिया जाता है, बीमा कंपनी में किसी और में, वो भी कैलकुलेशन में आएगा। प्लस अगर कोई खाम माल पड़ा है बेचने के लिए, यानी चीज बनाने के लिए खाम माल खरीदा, वो उससे जो चीज बन चुकी है बेचने के लिए तैयार माल, वो ये सब प्लस हो रहा है। उसकी क्या मार्केट वैल्यू क्या है, यानी इस वक्त की वैल्यू क्या है। अगली चीज कि अगर कोई चीज बेच चुका है उससे जो पैसे मिले हैं वो, या पैसे नहीं मिले कोई और चीज मिल गई, मिसाल के तौर पर एक चीज बेची उसने कोई और चीज दे दी, तो उसकी क्या वैल्यू है मार्केट प्राइस, वो भी कैलकुलेशन में। इसी तरह किराए पे कोई चीज चढ़ाई है उसका जो किराया आ रहा है, घर है उसका किराया, तो वो भी इस वक्त ऑब्वियसली वो कैश में कहीं पड़ा होगा या जेब में या बैंक में, तो वो भी शामिल होगा। इसलिए अलग जिक्र किया क्योंकि कई बार लोग पूछते हैं कि किराए शामिल होता है कि नहीं। फिर इसी तरह अगर कहीं फिक्स डिपॉजिट में बैंक में पैसे रखवाए हुए 5 साल के लिए, तो वो भी कैलकुलेशन में आएगी। बेशक उसका वो 5 साल तक मैं नहीं निकलवा सकता, लेकिन वो कैलकुलेशन में आएंगे जब मैं ज़कात कैलकुलेट करूंगा। तो ये मैंने ऑलमोस्ट 17-18 पॉइंट्स बताए हैं, ये फ्रीक्वेंटली पूछे जाते हैं इसलिए मैंने बता दिए, वरना अपने मुतालिक और डिटेल्स भी पता होना चाहिए। अगर कोई जमीन है, जरिए जमीन पड़ी है उसकी अलहदा होगी, जानवर होते हैं उसका अलहदा तरीका है, वो मैं इस डिस्कशन में नहीं ला रहा क्योंकि वो हर एक एप्लीकेबल नहीं है। लेकिन किसी के पास जानवर है, जरिए जमीन है, वो उस अलहदा पूछ ले कि उसका क्या तरीका है जकात कैलकुलेट करने का।